أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين إنني أنا الله لا إله إلا أنا لا إله إلا أنا فاعبدني وأقم الصلاة لذكري طه آية 15 یہ آیت جو میں نے ابھی تلاوت کی ہے اننی ان اللہ لا الہ الا انا فاعبدنی، اس میں خدا تعالی فرماتا ہے یقیناً میں ہی وہ اللہ ہوں جس کے سوا کوئی اور معبود نہیں ہے. بڑے زور اور شدت کے ساتھ اس میں توحید کا اظہار ہے اور بڑی شان کے ساتھ توحید کا اظہار ہے. اننی ان اللہ ہو، یقیناً بے شک میں ہی ہوں وہ اللہ، لا الہ الا انا، میرے سوا اور کوئی معبود نہیں ہے. فابدنی، بس میری ہی عبادت کرو کر، واقم الصلاۃ علی ذکری، اور نماز کو میرے ذکر کی خاطر پڑھا کر یا میرے ذکر کی خاطر قائم کر. یہ جتنی باتیں اس مختصر سی آیت میں بیان ہوئی ہیں ان میں سے ایک بھی مسلمان کے لیے نئی نہیں، اور کوئی ایسی بات بھی بظاہر اس میں بیان نہیں ہوئی جس سے اسے کوئی نئی خبر ملتی ہو. انسان اس آیت کو پڑھتا ہے، اس کی زور و شدت سے اور اس کی شوکت سے متاثر بھی ہوتا ہے، لیکن ٹھہر کر غور نہیں کرتا کہ یہ ساری باتیں جو عام فہم ہیں اور ہر مسلمان کو پہلے سے معلوم ہیں، اس شدت کے ساتھ، خصوصیت کے ساتھ کیوں بیان کی گئی ہیں. مثلا آپ اگر کسی سے کہیں کہ کھانا کھایا کرو تاکہ بھوک مٹ جائے، تو کوئی بچہ شوخی سے یہ کہہ سکتا ہے کہ اور کس لیے کھانا کھایا جاتا ہے، بھوک مٹانے کے لیے تو کھایا جاتا ہے، یہ کیا بات ہوئی کھانا کھایا کرو تاکہ بھوک مٹ جائے. اسی قسم کی عام فہم، سادہ معلوم معروف باتیں ہیں جو شاید میں بیان ہوئی ہیں، لیکن اس انداز سے، اس خاص شوکت کے ساتھ بیان ہوئی، قوت کے ساتھ بیان ہوئی ہیں کہ معلوم ہوتا ہے خدا کوئی پیغام دینا چاہتا ہے جسے غافل بندہ نہیں سمجھتا، اور دیکھتے ہوئے بھی اس طرح گزر جاتا ہے جیسے دیکھا نہیں، یا دیکھنے کی ضرورت کوئی نہیں کیونکہ میں پہلے سے ہی جانتا ہوں، حالانکہ نہیں جانتا. اس میں جتنی باتیں بھی بیان ہوئی ہیں وہ سب وہ ہیں جن سے انسان یقیناً غافل ہے. خدا فرماتا ہے میں ہی ہوں وہ معبود جس کے سوا اور کوئی عبادت کے لائق نہیں، میں وہ اللہ ہوں. और अमरे वाकया यह है कि इंसान ने अपनी जिंदगी में इतने बुत बना रखे हैं, इतनी ख्वाहिशात की पैरवी करता है खुदा के सिवा कि उसे रोजमर्रा की जिंदगी में मालूम ही नहीं होता कि जुबान मेरी एक खुदा के सिवा किसी और का इकरार नहीं करती और मेरा दिल और मेरा अमल और मेरी तवज्जोहात उस एक खुदा के सिवा बहुत से दूसरे माबूदात की परस्तिश करते चले जाते हैं। चुनांचे इस ऐलान के बाद फरमाया आखिमिस सलात अल जिक्री, नमाज पढ़ा करो मेरे जिक्र की खातिर, मेरी याद के लिए। अब आप जानते हैं कि खुदा की जिक्र के खुदा के जिक्र के लिए ही नमाजें पढ़ी जाती हैं, मगर इस फिक्रे पर ठहर कर सोचना चाहिए था या सोचना चाहिए हर मुसलमान को कि ये जो फरमाया गया है तो मैं अपनी नमाज तो कम से कम टटोल के देखूं कि क्या वो जिक्र की खातिर ही पढ़ रहा हूं। मैं जो सुबह शाम नमाजें पढ़ता हूं क्या वाकयतन वो नमाजें जिक्र इलाही से मामूर होती हैं? इस सवाल का जवाब हर इंसान अपने तजर्बे और अपने हालात के मुताबिक, अपनी नमाजों की कैफियत के मुताबिक दे सकता है, लेकिन अगर बनजरे गैर देखेगा, अगर हकीकत की नजर से देखेगा, तो वो इरफान के किसी मुकाम पर भी हो उसका जवाब नफी में, वो नफी में जवाब देगा, यानी अपने नफ्स को नफी में जवाब देगा। क्योंकि जब ये कहा जाए कि खुदा नमाज जिक्र इलाही के लिए है, खुदा की याद के लिए है और इसी गरज से नमाज पढ़ा करो, यानी नमाज को जिक्र इलाही से भर दो, तो इस तारीफ की रूह से नमाज की जो शक्ल जाहिर होती है वो हमारी अक्सर नमाजों में वाकयतन जाहिर नहीं होती। हमारी अक्सर नमाजें जिक्र इलाही से इस तरह खाली होती हैं जैसे बाज़फा सूखे हुए माल्टे शक्ल सूरत के साथ में देखने से उसी तरह रंगीन और कुछ खुश शक्ल लेकिन और भरे हुए भी दिखाई देते हैं, बल्कि बाज़फा सूखे हुए माल्टे ज्यादा भरे हुए दिखाई देते हैं, वो फूल भी जाते हैं थोड़े से, लेकिन जब उनको खोलते हैं तो हर फांक रस से खाली होती है, कहीं कहीं रस का छींटा नजर आता है। तो इस पहलू से अगर इंसान हकीकत की नजर से अपनी नमाजों का जायजा ले तो उसकी नमाज की अक्सर फांकें जिक्र इलाही से उसी तरह खाली दिखाई देंगी, हां कहीं कहीं छींटे नजर आएंगे। फिर इंसान अपनी नमाजों पर गौर करे, जब वो नमाज में सूरह फातिहा पढ़ता है या तस्बीह व तहमीद करता है तो किस हद तक वो उसकी तवज्जो सूरह फातिहा के मजमून की तरफ रहती है और तस्बीह व तहमीद करते वक्त किस हद तक वो अल्लाह ताला की जात में उन आला सिफात को देख रहा होता है जो उसकी जुबान बयान कर रही होती है। इस नजर से अगर आप गौर करें तो हर शख्स जो अपने अंदर सच्चाई का बीज रखता है उसका जवाब नफी में होगा कि बसा औकात मेरी तवज्जोहात दूसरे मजामीन की तरफ रही लेकिन जिक्र इलाही करते वक्त ऐसा भरपूर जिक्र करने की मुझे तौफीक नहीं मिल सकी कि मुसलसल मेरी तवज्जो खुदा की तरफ हो। तो ये जो फरमाया अखिमिस सलात अल जिक्री, यहां खुदा ताला ने पहले बयान की जांच के लिए हमारे सामने एक पैमाना रख दिया। नमाज वो आईना है जिसमें रोजमर्रा की जिंदगी की तौहीद या रोजमर्रा की जिंदगी का शिर्क दिखाई दे देता है, और इस फिक्रे की तान इस बात पर जो तोड़ी गई, इस बयान की तान वो इस बात पर तोड़ी गई अखिमिस सलात अल जिक्री, तो मुतवज्जे ये फरमाया गया है कि तुम लाख तौहीद के दावे करो, लाख कहो कि खुदा के सिवा और कोई माबूद नहीं है, लेकिन जब तुम नमाजों में मेरे सामने हाजिर होगे उस वक्त तुम्हारी तौहीद जांची और पहचानी जाएगी। दुनिया में तो तुम्हारे सामने ये उजर है कि हां तौहीद तो है अपनी जगह, लेकिन तौहीद के सिवा भी तो मशागिल हैं। इंसान ने जिंदा रहना है, दुनिया के कारखाने में बसर औकात करनी है, इसलिए खुदा से तवज्जो हट गई तो कोई हर्ज की बात नहीं। अमदन ऐसा नहीं हुआ دل توحید ہی کی طرف مائل ہے لیکن کاموں میں مصروفیت کی وجہ سے توجہ ہٹ جاتی ہے. تو اللہ تعالیٰ کے سامنے تو کوئی ہیلے کوئی عذر پیش ہو نہیں سکتے, اس کے سامنے کچھ عذروں کی پیش نہیں جاتی. بس خدا تعالیٰ نے دیکھے کس حکمت کے ساتھ کس شان کے ساتھ بندے کا جھوٹ اس پر ظاہر فرما دیا. فرمایا ٹھیک ہے اگر تم واقعی توحید کے قائل ہو, اگر تمہاری ساری زندگی توحید ہی کی پرستش میں گزرتی ہے تو جس وقت خالصتاً میرے سامنے حاضر ہوتے ہو اس وقت تو تمہاری توحید کو خاص چمک دکھانی چاہیے. اس وقت تو سج بن کر تمہاری توحید ظاہر ہونے چاہیے نماز میں.
خذو زینتکم عند کل مسجد کا ایک یہ مطلب ہے
کہ اپنی توحید کو سجا کر خدا کے حضور لے کے جاؤ تاکہ نمازوں میں ظاہر ہو کہ ہاں کس حد تک تم موحد ہو. بس نماز کے آئینے میں روزمرہ کی زندگی دکھائی دیتی ہے اور ان دونوں کا بڑا گہرا تعلق ہے. حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے متعلق یہ روایات ملتی ہیں کہ آپ جب نماز نہیں بھی پڑھ رہے ہوتے تھے تو دل نماز میں اٹکا ہوتا تھا. یہ مطلب ہے اقم الصلاۃ لذکری کا. نماز کے باہر بھی جس کا دل نماز میں اٹکا ہوگا نماز میں جا کر اس کی کیا کیفیت ہوگی, وہ غیر اللہ کو تو پھر وہ دل پیش نہیں کر سکتا. لیکن اس کے برعکس اگر نماز کی حالت میں دل باہر اٹکا ہو تو پھر ایسے شخص کا توحید کا دعویٰ خام تو ہو سکتا ہے, اسے ہم جھوٹا نہ بھی کہیں تو یقیناً یہ تسلیم کرنا ہوگا کہ اس کی توحید میں بہت سی کمی رہ گئی ہے, بہت حد تک خام ہے اور اسے خود اس کا علم نہیں. بس یہ بیان جو بالکل سادہ اور عام فہم اور روزمرہ کا دیکھا بھالا معلوم ہوتا تھا, جب آپ اس پر غور کریں تو معلوم ہوتا ہے کہ یہ سارے نئے مضامین ہیں, اس سے پہلے توجہ ہی نہیں اس طرف گئی. بس اس پہلو سے آپ اب اپنی نمازوں کو دوبارہ دیکھیں کہ حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کا دل نماز سے باہر رہتے ہوئے نماز میں اٹکا ہوتا تھا اور ہمارا دل نماز میں رہتے ہوئے نماز سے باہر اٹکا ہوتا. اور امر واقعہ یہ ہے کہ ہر انسان کا دل ہر روز کسی نہ کسی آویش کی جگہ اٹک جایا کرتا ہے. جس طرح آپ کو چیز کسی کھونٹی سے لٹکاتے ہیں, روزمرہ کی زندگی میں میں نے تجربہ کیا ہے کہ ہر انسان اس دن کسی نہ کسی لذت سے اپنا دل لٹکا دیتا ہے اور وہ اس دن کا معراج ہوتا ہے. چنانچہ بچے بعض دفعہ جن کو کوئی خاص کھانا پسند ہو اور ان کو پتا ہو کہ اسکول سے آنے کے بعد وہ کھانا ضرور پکا ہوگا, سارا دن اسکول میں ان کا دل اس کھانے میں اٹکا ہوتا ہے اور واپس آ کر اگر دیکھیں کہ وہاں کھانا وہ نہیں ہے تو پھر ان کی کیفیت دیکھیں کیا حال ہوتا ہے. یوں لگتا ہے کہ سارا دن ان کا ضائع ہو گیا اور تباہ ہو گیا. چنانچہ انسان بھی اسی بچپن کی حالت سے گزرتا ہوا جوانی تک پہنچتا ہے, اس کے دل کے اٹکنے کی جگہیں تو مختلف ہو سکتی ہیں مگر عادت نہیں بدلتی, وہ دل اپنا اٹکاتا ضرور ہے کہیں نہ کہیں اور ہر روز اس کی لذت کا ایک خاص معیار مقرر ہو جاتا ہے کہ آج یہ ہوگا اور مزہ آئے گا. جو کھیلوں کے شوقین ہیں, مثلا آج کل ٹینس کے کھیل ہو رہی ہے, ان کو وہ کسی کام پہ بھی چلے جائیں ان کا دل ٹینس میں اٹکا ہوتا ہے. جو کرکٹ کے شوقین ہیں, جب کرکٹ کا ٹیسٹ ہو رہا ہوتا ہے تو خواہ وہ کھانا کھا رہے ہوں خواہ وہ کچھ اور کام کر رہے ہوں, ان کا ذہن ہر وقت اس انتظار میں رہتا ہے کہ کب کرکٹ کی خبر آئے یا کب مجھے موقع ملے تو میں ٹیلی ویژن پہ کرکٹ کو دیکھوں. تو دل کے اٹکانے کی جگہ تو بدل جاتی ہیں, ضروری نہیں کہ ہر دفعہ کھانا ہی رہے لیکن جگہیں ضرور ہوتی ہیں اور یہ عادت انسان کی ایسی پک چکی ہوتی ہے بچپن سے کہ وہ پھر اس کو تبدیل نہیں کر سکتا. اس پہلو سے جب آپ اپنی نمازوں کا جائزہ لیں تو جہاں جہاں بھی آپ کا دل اٹکتا ہے آپ کی نمازوں میں بھی اسی طرف متوجہ رہتی ہے. کوشش کر کے جد و جہد کر کے آپ اسے نماز کی طرف واپس لاتے ہیں اور پھر طبی طور پر ایک بے اختیار کشش کے ساتھ آپ کا دل उस तरफ मायल हो जाता है जहां आपने उसको खुद लटका दिया है। तो तौहीद फिर कैसी हुई? ये तो बिल्कुल उस मंजर के बरक्स मंजर है जो हजरत अब्दस मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम की नमाजों का मंजर दिखाई देता है। आप बाहर हैं और दिल नमाज में है, हम नमाज में होते हैं और हमारा दिल बाहर होता है। इस पहलू से हमें अपनी नमाजों पर बहुत ही मेहनत करनी पड़ेगी, बहुत ही ज्यादा गैर मामूली तवज्जो की जरूरत है। और इस तवज्जो से पहले, जैसे कि मैंने पिछले खुतबे में भी बयान किया था, हमें नमाजों को जाहरी तौर पर कायम करने के लिए तो एक मेहनत करनी पड़ेगी। बहरहाल जिनकी नमाजों का वजूद कायम हो जाए अपनी जाहरी शक्ल में, उनके अंदर तो रस भरने की बातें सोची जा सकती हैं, मगर जिनके यहां जाहरी वजूद ही कायम ना हुआ हो, उसमें रस क्या भरेंगे, उसकी कैफियत को तब्दील करने के लिए कोशिश क्या करेंगे, मंसूबा क्या बनाएंगे। इसलिए बहुत से मराहिल हैं जमात अहमदिया को दरपेश हैं और वो अभी इब्तदाई हालत में हैं। नमाजें बहुत सी मनाजिल से गुजरने के बाद फिर उस मुकाम तक पहुंचती हैं जहां फल पका करते हैं और उन फलों को शीरीनी नसीब होती है और उनकी लज्जत फिर रूह के लिए गजा का मुझे बनती है और सुरूर का मुझे बनती है। इस पहलू से मैंने हजरत अक़दस मसीह मौऊद अलैहिस्सलाम के बाद इख्तबासात चुने हैं जो मैं आपके सामने रखता हूं, ताकि एक आरिफ बिल्ला की नमाजों को देखकर आप अंदाजा कर सकें कि अभी कितना लंबा सफर है जो हमें करना है, कितने खला हैं जिन्हें हमें पुर करना है, कितनी मनाजिल हैं जिन्हें तय करने के बाद फिर एक लंबे अरसे के सफर और सऊबत के बाद हमें वो नमाज मुयसर आ सकती है जो दरअसल मकसूद बिज़ात है, जिसके मुतल्लिक खुदा तआला ने फरमाया अकीम सलाता लिज़िक्री। लेकिन उन इख्तवासात से पहले मैं इसी आयत में जो खुदा तआला ने हमारे लिए हल पेश फरमाया है उसके मुतल्लिक आपके सामने कुछ मजीद बयान करना चाहता हूं। जब आप हजरत मसीह मौऊद अलैहिस्सलाम के इख्तबासात सुनेंगे तो अक्सर सुनने वालों के दिल दहल जाएंगे और अक्सर सुनने वाले जो तकवा का बीज रखते हैं और अपनी हालत से बाखबर हैं, वो ये सोचने पर मजबूर हो जाएंगे कि ये नमाजें तो हमारे बस की नहीं, ये तो इतनी बुलंद हैं और इतनी मुश्किल हैं कि अगर नमाज ये है तो फिर हम पता नहीं क्या पढ़ते हैं। दिलों में खौफ पैदा होगा। इसलिए अगरचे उस खौफ से मुतल्लिक भी हजरत मसीह मौऊद अलैहिस्सलाम के अपने अल्फाज में उसका हल मैं आपके सामने रखूंगा, लेकिन मैं समझता हूं कि इस आयत में उसका हल मौजूद है। अकम सलात अल जिक्री में जो लफ्ज जिक्र है, इसमें नमाजों को आसान करने की कुंजी मौजूद है। जिक्र से मुराद है याद। अल्लाह ताला फरमाता है मेरी याद की खातिर नमाज पढ़ा करो, यानी जब तुम नमाज में हाजिर हो तो मुझे याद किया करो। और अगर आप नमाज के जाहरी कशर, यानी उसके जो जाहरी छिलका सा या खौल है नमाज का, उससे घबरा ना जाएं और ये ना सोचें कि जितनी जल्दी इस खौल से मैं बाहर आऊं उतना बेहतर है ताकि कुछ आजादी के सांस लूं, तो फिर क्या करें? ये उसका हल है जो इस आयत में पेश किया गया है। फरमाया है जितनी देर तुम नमाज की हालत में हो, ये याद रखो कि सिर्फ लफ्ज पढ़ना मकसद नहीं है, अल्लाह की याद मकसद है। इसलिए अल्लाह ताला की याद किया करो। अब खुदा की याद अगर आप किसी भी हालत में करें उसमें लज्जत होती है। ये अमर वाकया ये है कि नमाज से घबरा कर, उसके अल्फाज से घबरा कर, अगर आप आर्टिफिशियल या मसनूई तौर पर नमाज अदा करते रहें तो आपको सारी उम्र की नमाजों में भी कभी लज्जत नहीं मिलेगी। अगर आप ये समझें कि एक फॉर्मेलिटी है, एक रस्म है, जिसमें से हमने गुजरना है और जो अल्फाज अदा करने हैं गोया कि ये टकसाली के अल्फाज हैं, अल्फाज अदा हुए और नमाज का हक अदा हो गया और छुट्टी मिल गई। तो इस हालत की नमाजें अगर हजार बरस भी आप पढ़ते रहें तो आपको कोई मजा नहीं आएगा, लेकिन अगर बाशऊर तौर पर अपनी नमाज में खुदा की याद दाखिल करने की कोशिश करें तो नमाज के हर लफ्ज में खुदा की याद की खिड़की आपको मिल सकती है और हर लफ्ज खुदा की याद की कोई ना कोई खिड़की खोलता हुआ आपको दिखाई देगा। फिर आप उसी नमाज में से वही अल्फाज पढ़ते हुए हर रोज एक नए खुदा का नजारा कर सकते हैं। जिक्र की तायीन नहीं फरमाई गई कि मेरा जिक्र क्या करो, उसकी वजह यह है कि जिक्र हर इंसान की कैफियत के मुताबिक बदलता रहता है, हर इंसान की अपनी हालत के मुताबिक बदलता रहता है, हर इंसान के शऊर, उसके इल्म, उसके जाती तजारत के लिहाज से बदलता रहता है और फिर जिस कैफियत में से वो गुजर रहा है उसके नतीजे में भी जिक्र का मजमून बदलता रहेगा। फरमाया जिस तरह के तुम हो, जिस हाल में तुम हो, उस हाल की निस्बत से खुदा का तसव्वुर बांधो। अब आप जब कहते हैं सुबहाना रब्बे अल अजीम तो तीन खिड़कियां इसमें खुली हैं जिक्र की और हर खिड़की से आप मुख्तलिफ खुदा का तसव्वुर बांध सकते हैं, मुख्तलिफ एक ही खुदा के मुख्तलिफ नजारे कर सकते हैं। मुख्तलिफ खुदा से तो दूसरी तरफ भी गलत जहन मुंतकिल हो सकता है, मुराद ये है कि एक ही खुदा के मुख्तलिफ नजारे कर सकते हैं। सुभान जब आप कहते हैं पाक है तो हर शख्स की अपनी पाकीजगी की हालत की निस्बत से उसका पाकी का तसव्वुर बनता है। फिक्र हर कस बकदर हिम्मत है उस हर शख्स के तसव्वुर की छलांग उसकी अपनी हिम्मत, उसकी ताकत और उस प्लेटफार्म की ऊंचाई से पर मुनहजिर है जहां वो खड़ा है। तो सुभान का तसव्वुर भी हर शख्स का मुख्तलिफ है। बाद लोग जो गुनाहों में मुलव्वस हैं, बार बार की कोशिश कर रहे हैं, गुनाहों से छुटकारा नहीं मिलता और फिर एक नई मुतअद्दद बीमारियों में मुबतला हैं, वो जब सुभान पढ़ते हैं तो उनके जहन में वो इब्तदाई गुनाह आएंगे और कसरत के साथ जहन कभी इस गुनाह की तरफ जाएगा, कभी उस गुनाह की तरफ जाएगा, कभी इस कमजोरी की तरफ, कभी उस कमजोरी की तरफ और इंसान सोचेगा कि सुभान मैं कह रहा हूं अपने रब को और मेरा ये हाल है, अल्लाह में ये बात भी है, ये बात भी नहीं है, ये बात भी नहीं है, ये बात भी नहीं है। सुभान एक मनफी जिक्र की कैफियत का नाम है, लेकिन इससे फिर हम्द की तरफ तवज्जो मुंतकिल हो जाती है। जब रब्बी कहते हैं आप तो फरमाते हैं मेरा रब है ये, और जब अपने गुनाह की तरफ मुतवज्जे होते हैं तो फिर सोचते हैं कि अच्छा फिर ये मेरा रब कैसे हो गया, ये तो किसी और का रब नजर आ रहा है, मेरा तो ये हाल है, मुझे तो शर्म आती है इस रब की तरफ मंसूब होते हुए। जिस तरह बाज लोग अपने किसी बुरी हालत में पकड़े जाएं तो अपने मां बाप का नाम जाहिर करते हुए शर्माते हैं, वो नहीं बताना चाहते वो किसके बेटे हैं या किस खानदान से ताल्लुक रखते हैं। बाज दफा बड़े बड़े मारूफ लोगों के बच्चे किसी जुर्म में पकड़े जाते हैं तो जासूसों को बड़ी तहकीक के बाद पता करना पड़ता है कि वो हैं कौन। उनको यह डर होता है कि अखबारों में छप जाएगा, शोहरत हो, तशहीर हो जाएगी और हमारे खानदान की बदनामी होगी। तो यहां उस तरह तशहीर का तो सवाल नहीं, एक राज है खुदा और बंदे के दरमियान। लेकिन एक सच्चा बंदा जब सुभाना के मजमून पर गौर करता है तो बहुत सी बातें उसको ऐसी मालूम होती हैं जिनके नतीजे में रब्बी कहने के वक्त उसके वजूद को एक शदीद झटका महसूस होता है। वो अचानक सोता हुआ बेदार हो जाता है कि अच्छा मेरा रब, और अगर वाकई मेरा रब है तो फिर मुझे कुछ ना कुछ इसके लिए करना पड़ेगा, वरना मेरे रब कहने से तो मेरा रब नहीं बन जाएगा, ये तो मुझे कोई और रब मालूम होता है। फिर अजीम का लफ्ज आपको बताता है कि मैंने जो गुनाह किए हैं मैंने अपने नजर में अजमतों के तसव्वुर बांधे हैं अपने लिए और मैं उनकी पैरवी कर रहा हूं। जब मैं खुदा की बात करता हूं तो उसकी अजमत का तसव्वुर मुख्तलिफ है मेरे तसव्वुर से, हालांकि अजीम तो खुदा है, वो इसलिए अजीम है कि इन बुराइयों से पाक है। मैं इन बुराइयों में रहते हुए अजीम बनने की कोशिश कर रहा हूं। तो अजमतों के तसव्वुर में जो इख्तलाफ पैदा हो जाते हैं वो इंसान के सामने आ खड़े होते हैं और इंसान अपनी सोचों में नई तब्दीलियां पैदा करने पर मजबूर हो जाता है। लेकिन जिक्र की नीयत से अगर नमाज में दाखिल हो तो फिर यही नहीं, बेशुमार ऐसे मौके हैं जिनमें इंसान अपने अपने रंग में अपनी अपनी कैफियत के मुताबिक अल्लाह ताला की याद कर सकता है। फिर गम की हालत की याद और होती है, खुशी की हालत की याद होती है और होती है। गम की हालत में तो हम अमूमन खुदा की तरफ झुकते ही हैं, खुशी की हालत में निस्बतन बहुत कम झुकते हैं, और सिर्फ खुदा के शुकूर बंदे हैं जो उस वक्त खुदा तआला की याद में मसरूफ होते हैं। लेकिन अगर हर इंसान मुवाहिद हो तो फिर खा गम हो खा खुशी हो लाजिमन उसे खुदा की तरफ झुकना पड़ेगा, बेख्तियार वो खुदा की तरफ झुकेगा, क्योंकि मुवाहिद का मतलब यह है कि उसके सिवा है ही कोई नहीं, और जाएगा कहां फिर। हजरत मुस्लिम मऊद अपने एक मिसरे में फरमाते हैं, मैं तेरा दर छोड़कर जाऊं कहां, चैन दिल आराम जा पाऊं कहां, और दर है ही कोई नहीं तो मैं कहां तलाश करूंगा, कोई होता तो ख्याल भी आता कि चलो यहां नहीं वहां चले जाएं। तो तौहीद और जिक्र का गहरा ताल्लुक है। तौहीद आपको जिक्र की तरफ धकेलती है और जिक्र आपके अंदर तौहीद की नई शान पैदा करता है, तौहीद के नए इरफान आपको बख्शता है। बस इस आयत में तौहीद और जिक्र के गहरे ताल्लुक को बड़ी शान के साथ बड़ी वजाहत के साथ बयान फरमाया गया है, और इस ताल्लुक की बिना पर हमारी नमाजें जिंदा हो सकती हैं और हम शिर्क से तौहीद की तरफ माइल हो सकते हैं। इसलिए डरने की जरूरत नहीं है। नमाजों के मुतल्लिक जो अजीमुशान कैफियात हज़रत मसीह मौऊद अलैहिस्सलातु वस्सलाम के तजारिब की रोशनी में मैं आपके सामने रखूंगा, उससे घबराएं नहीं। अपनी अपनी तौफीक के मुताबिक नमाज को याद का जरिया बना लें, और जब भी नमाज में जाएं यह फैसला करें कि कोई ना कोई नया तरीक इख्तियार करते हुए अपनी नमाज में अल्लाह की याद को जरूर बसाना है। और जब नमाज से निकलें तो ये सोच लिया करें कि इस नमाज में आपने कितना खुदा को याद किया था, किस रंग में याद किया था। अगर दाखिल होने से पहले ये अहद करें और निकलते वक्त ये सोच लिया करें तो हर रोज आपको शुरू शुरू में बहुत सी नाकामियों का मुंह देखना पड़ेगा। बाज़ दफा मुसलसल आप घबरा उठेंगे देखकर कि अक्सर नमाजें खाली गुजर गई, और फिर रफ्ता रफ्ता खुदा तौफीक बढ़ाता चला जाएगा। वो तौफीक कैसे बढ़ती है, हजरत मसीह मौऊद अलैहिस्सलाम ने इसके मुतल्लिक भी रोशनी डाली है, इस मज़मून पर भी काफी रोशनी डाली है, वो आप ही के अल्फाज में मैं आपके सामने रखता हूं। फरमाते हैं, जब इंसान की दुआ महज दुनियावी उमूर के लिए हो तो उसका नाम सलात नहीं। ये बहुत ही अहम नुक्ता है समझने वाला, क्योंकि बहुत से लोग बारहा लिखते हैं, मुझे लिखते हैं कि हमने तो फलां जरूरत के लिए बहुत ही नमाजें पढ़ ली, बहुत रो रो के दुआएं की हैं, कोई खुद नहीं सुनता खुदा। बाज बच्चे जो स्कूल इम्तिहान दे रहे हैं आजकल, वो भी लिखते हैं कि हमने तो पूरी नमाजें शुरू की हुई हैं इम्तिहान की खातिर, और बड़ी दुआएं करते हैं मगर खुदा कोई नहीं सुनता। बिल्कुल नहीं, आपको वहम है कि खुदा सुनता है। हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, जब इंसान की दुआ महज दुनियावी उमूर के लिए हो तो उसका नाम सलात नहीं, लेकिन जब इंसान खुदा को मिलना चाहता है और उसकी रजा को मद्देनजर रखता है, अकम सलात अल जिक्री की ये तफसीर है, और अदब इनकिसार तवादो और नहायत महवियत के साथ अल्लाह ताला के हजूर में खड़ा होकर उसकी रजा का तालिब होता है, तब वो सलात में होता है। असल हकीकत दुआ की वो है जिसके जरिए से खुदा और इंसान के दरमियान राबिता ताल्लुक बढ़े یہی دعا ہے کہ اللہ تعالیٰ کا قرب حاصل کرنے کا ذریعہ ہوتی ہے اور انسان کو نامعقول باتوں سے ہٹاتی ہے. اصل بات یہی ہے کہ انسان رضا الہی کو حاصل کرے. اس کے بعد روا ہے کہ انسان اپنی دنیاوی ضروریات کے واسطے بھی دعا کرے. یہ اس واسطے روا رکھا گیا ہے کہ دنیاوی مشکلات بعض دفعہ دینی معاملات میں حرج ہو جاتے ہیں. خاص کر خامی اور کچپنے کے زمانہ میں یہ امور ٹھوکر کا موجب بن جاتے ہیں. سلاد کا لفظ پرسوز معنی پر دلالت کرتا ہے, جیسے آگ سے سوزش پیدا ہوتی ہے ویسی ہی گدازش دعا میں پیدا ہونی چاہیے. پھر آپ فرماتے ہیں نماز کیا چیز ہے. نماز اصل میں رب العزت سے دعا ہے جس کے بغیر انسان زندہ نہیں رہ سکتا اور نہ عافیت اور خوشی کا سامان مل سکتا ہے. جب خدا تعالیٰ اس پر اپنا فضل کرے گا اس وقت اسے حقیقی سرور اور راحت ملے گی. اس وقت سے اس کو نمازوں میں لذت اور ذوق آنے لگے گا جس طرح لذیذ غذاؤں کے کھانے سے مزہ آتا ہے. اسی طرح پھر گریا و بکا کی لذت آئے گی اور یہ حالت جو نماز کی ہے پیدا ہو جائے گی. اس سے پہلے جیسے کڑوی دوا کو کھاتا ہے تاکہ صحت حاصل ہو, اسی طرح اس بے ذوقی نماز کو پڑھنا اور دعائیں مانگنا ضروری ہے. بہت سے لکھنے والے مجھے بارہا یہ لکھتے ہیں کہ ہمیں نماز میں مزہ نہیں آ رہا, پھر فائدہ کیا نماز کا. نماز میں خدا کی طرف دل نہیں لگ جاتا تو پھر اب نماز فائدہ کیا ایسی نماز کا. بعض یہاں تک بھی لکھ دیتے ہیں کہ ہم نے نماز چھوڑ دی اب کوئی فائدہ نہیں. کیونکہ بیچارے مریض ہیں, ان کو اپنی کیفیت کا پتہ نہیں, اپنی بیماری کی شناخت بھی نہیں, اس لیے وہ نہیں جانتے کہ کیا کرنا چاہیے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو خدا نے مسیحا بنایا تھا اس زمانے کے لیے. آپ جو حضرت مسیح موعود علیہ الصلوۃ والسلام کہتے ہیں تو سوچتے ہی نہیں کہ آپ کی بیماریوں کی شفا کی خاطر خدا نے بھیجا ہے. مسیحا کے نسخے دیکھیں گے تو شفا پائیں گے, خالی مسیحا کہنے سے تو شفا نہیں پا جائیں گے. اس لیے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی تحریروں کو ایک طبیب حاضر کی تحریروں کے طور پر پڑھا کریں, پھر آپ حیران ہوں گے کہ کتنے نسخے ہیں. میں تو حیران رہ جاتا ہوں حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی تحریروں میں نسخوں کے انبار دیکھ کر. یعنی ایک نسخہ نہیں ہے, دو نسخے نہیں ہیں. جس طرح بیاضیں لکھی جاتی ہیں بعض بیماریوں پر, اس طرح ایک ایک بیماری کے متعلق حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے اتنے مختلف نسخے بیان فرما دیے ہیں کہ ان سب کو اکٹھا جب انسان پڑھتا ہے تو سمجھتا ہے کہ سارا بوجھ ہی میری ذات پر آ پڑا ہے, میں کیسے یہ سارے نسخے استعمال کر لوں گا. لیکن امر واقعہ یہ ہے کہ مریض کے مرض کی تشخیص کے مطابق نسخے مختلف ہوتے ہیں. اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام میرے اور آپ کے صرف معالج نہیں تھے, وہ سارے زمانے کے معالج بنا کے بھیجے گئے تھے. اس تمام زمانے کے لیے مسیح تھے اور امام الزمان تھے. اس لیے آپ کی کتب میں, آپ کی تحریروں میں بے شمار مختلف قسم کے آپ کو نسخے ملیں گے. آپ کا کام ہے اپنے لیے مناسب حال نسخہ چنیں, اور پھر آپ کو جب آپ کہیں گے مسیح موت تو بڑا مزہ آئے گا کہ ہاں واقعی اس مسیحا سے میں نے بھی شفا پائی ہوئی ہے. تو آپ فرماتے ہیں اس بے ذوقی نماز کو پڑھنا اور دعائیں مانگنا ضروری ہے. کیسا عمدہ کلام ہے. ایک شخص جو عارف باللہ نہ ہو وہ کہے گا لعنت پڑے اس نماز پہ, چھوڑو اس نماز کو, اس نماز پڑھنے کا کیا فائدہ. لیکن آپ جانتے ہیں کہ اسی نماز میں سے پھر وہ نماز حاصل ہوگی, اسی کی کوک سے وہ نماز پیدا ہوگی جو اس وفا کے نتیجے میں خدا کے انعام کے طور پر ملتی ہے. کہ مزہ نہیں بھی آ رہا, ایک کوفت بھی ہو رہی ہے, بظاہر مصیبت پڑی ہوئی ہے, لیکن ایک وفا شعار بندہ پھر بھی اس نماز کو چھوڑنے پر تیار نہیں. वो खुश किस्मत हैं उस मजलिस में जो गिर पड़ के जा पहुंचे, वही कैफियत उन लोगों की हो जाती है। फिर शुरू में गिरते पड़ते हैं, मुसीबत में मुब्तला दिखाई देते हैं, उठा जाता नहीं, नींद का गलबा है, फिर भी जोर लगा के उठते हैं। उस वक्त बज़ाहिर उनकी नमाज नहीं होती, लेकिन अल्लाह ताला उस हालत को जानता है। अगर वो वफा के साथ, सच्चे जज्बे के साथ उस हालत पर कायम रहें तो हजरत मसीह मौऊद अलैहिस्सलातु वस्सलाम फरमाते हैं कि उसी से फिर खुदा ताला सच्ची नमाज पैदा कर देगा। इस बेगौज़ौखी की हालत में ये फर्ज करके कि इससे लज्जत और ज़ौक पैदा हो, ये दुआ करे कि ए अल्लाह, तू मुझे देखता है कि मैं कैसा अंधा और नादीना हूं। कैसा अजीब कलाम है, तू मुझे देखता है कि मैं कैसे अंधा और नादीना, मैं तुझे नहीं देख रहा, लेकिन ये शऊर जरूर रखता हूं कि तू मुझे देखता है और मैं इस वक्त बिल्कुल मुर्दा हालत में हूं। मैं जानता हूं कि थोड़ी देर के बाद मुझे आवाज आएगी तो मैं तेरी तरफ आ जाऊंगा, उस वक्त मुझे कोई रोक न सकेगा, लेकिन मेरा दिल अंधा और नाशनासा है। तू ऐसा शोला नूर इस पर नाजिल कर कि तेरा उन्स और शौक उसमें पैदा हो जाए। तू ऐसा फसल कर कि मैं नाबीना ना उठूं और अंधों में ना जा मिलूं। जब इस किस्म की दुआ मांगेगा और इस पर दवाम करेगा तो वो देखेगा कि एक वक्त उस पर आएगा कि इस बेज़ौकी की नमाज में एक चीज आसमान से उस पर गिरेगी जो रिक्कत पैदा कर देगी। तो इसी नमाज से वो नमाजें पैदा होंगी और लाजिमन पैदा होंगी। अगर आप शऊर के साथ और वफा के साथ इस पर कायम रहें और खुदा से इल्तिजा करते रहें, और अगर आप गफलत की हालत में बाहर लटके हुए दिल की तरफ देखते रहेंगे कि कब नमाज से फारिग हूं और मैं वहां मजे की जगह पे पहुंचूं, तो फिर ये नमाजें 10,000 बरस भी पढ़ेंगे तो कोई फर्क नहीं पड़ेगा। ये नुस्खा है जो हजरत मसीह मौऊद अलैहिस्सलाम ने हम बीमारों के लिए लिखा है, इसलिए हमें इससे इस्तेफादा करना चाहिए। फिर हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, नमाज खुदा का हक है, उसे खूब अदा करो और खुदा के दुश्मन से मुदाहना की जिंदगी न बरतो। वफा और सिद्क का ख्याल रखो। अगर सारा घर गारत होता हो तो होने दो, मगर नमाज को तर्क मत करो। बाज़ लोग जो नमाजी हों और उनकी बीवियां नमाजी ना हों या बच्चे नमाजी ना हों, उनके लिए बड़े मसाइल पैदा हो जाते हैं। वो घर में नमाज पढ़ते हैं और लोग नाशना अपने घर में बच्चे नाशना नजरों से उनको देखते हैं, अजनबी नजरों से देखते हैं कि ये जाहिल पता नहीं कहां से हमारे घर में आ गया है। और बाज़ दफा ऐसे लोग इस तबसरे को जो खामोश हो या जुबान से किया गया हो, ज्यादा देर बर्दाश्त नहीं करते, फिर वो सुस्ती दिखाते हैं, फिर वो कमजोरी दिखाते हैं। बाद औरतें भी मुझे इस किस्म की बातें लिखती हैं कि हम नमाजें पढ़ती हैं, हमारा खामन हमारा मजाक उड़ाता है, बेपरवाह है, वो इसको दुनिया के सवाब भी होश नहीं है, उसकी वजह से हमारी नमाजों पर बुरे असर पड़ रहे हैं। वो क्यों पढ़ते हैं? इसलिए कि वो उस तनकीद की कुछ वक्त देती हैं और समझती हैं कि कुछ न कुछ इस तनकीद करने वाले का मैं लिहाज करूं, कुछ इसकी खातिर अपनी नमाजों में कमी कर दूं, कुछ इस किस्म के ख्यालात उठते होंगे जिसकी वजह से फिर नमाजें कमजोर पड़ जाती हैं। हजरत मसीह मौऊद अलैहिस्सलाम को कैसे ये ख्याल आया किस किस्म के भी घर हैं वो, जो नमाज पढ़ने से बाद हो सकता है गारत हो जाए, घरों का अमन उठ जाए, फसाद शुरू हो जाए। जब तक खुदा की तरफ से ये इरफान नसीब न हुआ हो, हजरत मसीह मौऊद अलैहिस्सलाम के जहन के किसी गोशे में भी ये ख्याल नहीं आ सकता। मगर चूंकि खुदा ने आपको मुआलिज मुकर्रर फरमाया था, इसलिए खुद ही हर किस्म के मरीजों के इलाज के नुस्खे भी अता फरमा रहा था। आप फरमाते हैं, वफा और सिद्ध का ख्याल रखो, अगर सारा घर गारत होता हो तो होने दो, मगर नमाज को तर्क मत करो। कोई दुनिया का मौलवी इस किस्म की बात सोच ही नहीं सकता कि अगर नमाज से सारा घर गारत होता हो, वो तो कहेगा ये तो कल नाउज बिल्ला कल मैं कुफर है कि नमाज से घर गारत होता हो, लेकिन उसको इन कूचों की खबर नहीं है। वो इरफान बिल्ला नहीं रखता, इसलिए वो इन बारीक असरार से वाकिफ नहीं है। हजरत मसीह अलैहिस्सलाम फरमाते हैं एक और भी बीमारी है, बाद लोग नमाज पढ़ते हैं थोड़ी देर के बाद ही वो समझते हैं कि इस नमाज के नतीजे में हमें कुछ मिलना चाहिए, अगर वो नहीं मिलता तो फिर वो नमाज से बददिल होना शुरू हो जाते हैं। और ऐसे भी लोग हैं जिनको नमाज पढ़ने के दौरान जब वो नमाजें शुरू करते हैं मसलन नई नई, अगर कोई इब्तला आ जाए तो वो समझते हैं नमाज की नहूसत है। उन लोगों का भी जिक्र हजरत मसीह अलैहिस्सलाम फरमाते हैं, और फरमाते हैं वो काफिर और मुनाफिक हैं जो कि नमाज को मनहूस कहते हैं और कहा करते हैं कि नमाज के शुरू करने से हमारा फलां फलां नुकसान हुआ है। नमाज हरगिज खुदा के गजब का जरिया नहीं, जो उसे मनहूस कहते हैं उनके अंदर खुद जहर है। जैसे बीमार को शीरीनी कड़वी लगती है वैसे ही उनको नमाज का मजा नहीं आता। ये दीन को दुरुस्त करती है, अखलाक को दुरुस्त करती है, दुनिया को दुरुस्त करती है। नमाज का मजा दुनिया के हर एक मजे पर गालिब है। लज़ात जिस्मानी के लिए हजारों खर्च होते हैं और फिर उनका नतीजा बीमारियां होती हैं। कैसा अजीम कलाम है, कैसा आरिफाना कलाम है। दीन पर भी नजर है, दुनिया पर भी नजर है, और इन दोनों के राब्तों पर भी गहरी नजर है। फरमाते हैं कि तुम ये क्यों नहीं सोचते कि दुनिया की लज्जतों पर तुम हजारों रुपए खर्च करते हो, जिस कदर तौफीक खर्च करते चले जाते हो, और खूब जानते हो कि इन लज्जतों की पैरवी के बाद फिर मुसीबतें हैं, फिर बीमारियां हैं, फिर कई किस्म के बद नतायज उनसे पैदा होते हैं। फरमाया ये मुफ्त का बहिश्त है, यानी नमाज जो उसे मिलता है। कुरान शरीफ में दो जन्नतों का जिक्र है, एक उनमें से दुनिया की जन्नत है और वो नमाज की लज्जत है। अब ये गौरतलब बात है कि अगर इस दुनिया में जन्नत नसीब ना हुई हो तो उस दुनिया में फिर जन्नत नहीं मिलेगी। बख्शिश और चीज है, लेकिन जो लज्जतों से महरूमी है वो फिर भी अपनी जगह कायम रह जाती है, और ये एक ऐसी बीमारी है जिसकी तरफ मुतवज्जे होना चाहिए। अभी चंद दिन की बात है, एक हमारे घर दोस्त तशरीफ लाए मेहमान थे, उन्होंने कहा कि मुझे तो आम में कोई भी मजा नहीं मिल आता बिल्कुल, मैं तो बर्दाश्त ही नहीं कर सकता, यानी आम बदबूदार चीज लगती है। और इसी तरह बाद और फलों के नाम लिए कि हमें ये, मुझे ये भी बुरा लगता है और ये भी बुरा लगता है। तो किसी और ने कहा कि जब खुदा लज्जतों से महरूम रखे तो क्या कर सकता है इंसान, जब खुदा अपनी नेमतों से किसी को महरूम रखे तो क्या कर सकता है। ये जो दुनियावी नेमतें हैं इनमें आप जानते हैं कि जब नेमत की लज्जत ना पैदा हो तो बेख्तियारी की कैफियत होती है, नाराजगी ना भी हो तब भी महरूमी महरूमी है। तो वो लोग जिनको इस दुनिया में जिक्र इलाही की लज्जत नसीब नहीं है, ये उनका वहम है कि उस दुनिया में जिक्र इलाही की लज्जत मिल जाएगी, यानी जन्नत मिल जाएगी। दो जन्नतें कहकर खुदा ताला ने इस मजमून को बयान फरमाया है कि अगली जन्नत इस जन्नत से कुछ मुख्तलिफ नहीं है, इसी किस्म की है। बस जिसे इस दुनिया में जिक्र इलाही से तनाफुर पैदा हो, घबराहट हो, वो दूर हटने की कोशिश करे, वो समझे कि जिक्र इलाही खत्म हो तो फिर कोई और जिक्र चले, तो उस शख्स को अगर कयामत की नमाज अगली दुनिया में जिक्र के सिवा कुछ मिले ही ना तो उसने बेचारे ने तो बोर ही होना, उसको जन्नत कहां से मिल जाएगी, वही उसके लिए जहन्नम बन जाएगी। इसलिए ये ऐसे मजामीन नहीं है जिन पर आप गफलत की नजर डालकर आगे गुजर जाएं, ये ठोस हकीकतें हैं जिनका इस दुनिया से भी ताल्लुक है, उस दुनिया से भी ताल्लुक है। अगर आप इन पर गौर नहीं करेंगे और आंखें बंद करके जिंदगी बसर कर देंगे तो हो सकता है आपको महसूस भी ना हो कि आपने क्या खो दिया है, और फिर इतना वक्त गुजर चुका हो कि उसके बाद फिर वक्त थोड़ा रह जाए, फिर नमाज की लज्जत हासिल करने के लिए जो जमाना दरकार है वो जमाना मुयसर न रहे। इसलिए फिक्र करें इन बातों की, جن نمازوں کی طرف میں متوجہ کرنا چاہتا ہوں وہ یہ نمازیں ہیں، کیونکہ ہمیں ان کی بڑی ضرورت ہے، ہماری زندگی اور موت کا سوال ہے، جماعت احمدیہ کی بقا کا سوال ہے، ہماری اگلی نسلوں کی بقا کا سوال ہے. ہم اس صدی کے جوڑ پہ جا پہنچے ہیں جہاں ایک صدی کی صفات دوسری صدی میں منتقل ہونے والی ہیں. اگر آج ہم بے نمازی رہے تو اس جوڑ سے پھر آگے نمازیں نہیں گزر سکتی، پھر ایک بے نماز نسل آگے آنے والی ہے. جوڑوں کو تو دوہرے رنگ میں مضبوط کیا جاتا ہے، اس لیے خصوصیت کے ساتھ نمازوں کی طرف توجہ کریں تاکہ اس صدی کا اس صدی کی ساتھ جو جوڑ ہو اس جوڑ کو باندھنے والی چیز نماز بن جائے. ہر جوڑ کی مضبوطی کے لیے کوئی مسالہ استعمال کیا جاتا ہے، کسی خاص میٹل کو وہاں مضبوطی کے ساتھ لگا دیا، ظاہر پیوست کر دیا جاتا ہے. تو نماز کے ذریعے اپنی اس صدی کا بندھن دوسری صدی کے ساتھ قائم کریں، اور اگر اس طرف ہم متوجہ ہو جائیں تو اگرچہ وقت بہت تھوڑا ہے اور میں سمجھتا ہوں کہ جتنا وقت باقی رہ گیا اس میں بے نمازی بچوں کو نمازی بنانا، بے نمازی خامنوں کو نمازی بنانا، بے نمازی بیویوں کو نمازی بنانا، بے نمازی بھائیوں اور بہنوں کو، بیٹوں اور بیٹیوں کو نمازی بنانا بہت بڑا کام پڑا ہوا ہے. اور پھر نمازی بناتے ہی اس طرح متوجہ کرنا کہ یہ تو ابھی صرف خول تمہیں ملا ہے، اسے ابھی تم نے بہت کچھ بھرنا ہے، اس میں کئی رنگ دینے ہیں، کئی خوشبوئیں عطا کرنی ہیں، کئی لذتیں اس میں بھرنی ہیں، کتنی بڑی محنت کا کام ہے. تو بہت تھوڑا سا وقت رہ گیا ہے، لیکن اگر درد دل پیدا کریں، اگر خدا کی محبت میں محو ہو کر اس کے پیار کی خاطر یہ کام شروع کریں، رسمی طور پر نہیں بلکہ ذکر الہی کو پیش نظر رکھتے ہوئے، اور پھر اسی سے مدد مانگیں اور اس طرح دعائیں کریں جس طرح حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے سکھائی ہیں، اپنی بے بسی بے چارگی کا اظہار کریں، اپنے اندھے پن کا اظہار کریں اور کہیں کہ میں تو بھٹک گیا اس دنیا میں، کوئی چارہ نہیں رہا سوائے تیری رہنمائی تیری ہدایت کے. اپنی رہنمائی کا عصا ہمارے ہاتھ میں تھما دے تاکہ جب تک نظر نہیں آتا ہم اسے ٹیک ٹیک کر اس سے رستے ٹوٹوڑ ٹوٹوڑ کر چلنا تو شروع کریں. خدا سے بصیرت مانگیں، خدا سے نور مانگیں، تو خدا کے فضل کے ساتھ یہ کام آسان ہو جائیں گے. دعا میں بہت بڑی طاقت ہے، بارہا میں نے یہ تجربہ کیا ہے، بے انتہا میں نے اپنی ذات میں یہ مشاہدہ کیا ہے کہ باوجود توجہ کے بسا اوقات انسان دعا سے غافل ہو کے نقصان اٹھا جاتا ہے، اور اچانک جب دعا کا خیال آتا ہے تو مشکل کام آسان ہو جاتے ہیں. بعض دفعہ اتنے کام اکٹھے ہو جاتے ہیں کہ آدمی سوچ بھی نہیں سکتا کہ ایک دن میں یہ کام ہو سکتے ہیں، اور الجھا رہتا ہے آدمی کہ کس طرح میں اب اس کام کو سمیٹوں. اچانک دعا کی طرف توجہ پیدا ہو جاتی ہے کہ اے خدا تو وقت کا مالک ہے، تو آسان کر دے، تھوڑے وقت میں زیادہ کام بھر دے، اور یوں لگتا ہے کہ جس طرح کام اس طرح سمٹ گئے ہیں کہ تھوڑی سی جگہ میں بھرنے کے باوجود جگہ باقی رہ گئی ہے. تو خدا میں بے شمار قدرتیں ہیں، دعا کے ذریعے ان قدرتوں سے خدا کا بے قدرت بندہ بھی استفادہ کر سکتا ہے. اپنے آپ کو بے قدرت مانیں اور تسلیم کریں، اور خدا کی قدرتوں سے تعلق جوڑنے کی کوشش کریں دعا کے ذریعے، پھر دیکھیں کہ کس طرح اللہ تعالیٰ آپ کے کاموں میں، آپ کے منصوبوں میں، آپ کے اعمال میں برکت بھر دیتا ہے. تو یہ کام جو نماز اور ذکر الہی کا کام ہے، یہ بھی دعا کے بغیر ہونا ممکن نہیں ہے. اس لیے ہر ماں باپ کا فرض ہے، ہر وہ باشعور انسان جس تک میری آواز پہنچتی ہے، وہ اپنے اوپر یہ فرض کر لے کہ نماز کے معاملے میں اس نے خدا سے ضرور دعا مانگنی ہے، اور خدا کی مدد حاصل کرتے ہوئے اپنے گرد و پیش نماز کے معیار کو بڑھانے کی کوشش کرنی ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں، اصل بات یہ ہے کہ نماز اللہ تعالیٰ کے حضور ایک سوال ہے کہ اللہ تعالیٰ ہر قسم کی بدیوں اور بدکاریوں سے محفوظ کر دے. انسان درد اور فرقت میں پڑا ہوا ہے اور چاہتا ہے کہ خدا تعالیٰ کا قرب اسے حاصل ہو، جس سے وہ اطمینان اور سکینت اسے ملے، جو نجات کا نتیجہ ہے. مگر یہ بات اپنی کسی چالاکی یا خوبی سے نہیں مل سکتی، جب تک خدا نہ بلاوے ये जा नहीं सकता जब तक वो पाक न करे, ये पाक नहीं हो सकता। बहुतेरे लोग इस पर गवाह हैं कि बार बारहा ये जोश तबीयतों में पैदा होता है कि फुलां गुनाह दूर हो जावे जिसमें वो मुब्तला हैं, लेकिन हजार कोशिश करें दूर नहीं होता। बावजूद ही के नफ्स लवामा मुलामत करता है, लेकिन फिर भी लग्जिश हो जाती है। इससे मालूम हुआ कि गुनाह से पाक करना खुदा ताला ही का काम है, अपनी ताकत से कोई नहीं हो सकता। हां यह सच है कि उसके लिए सही करना जरूरी अमर है, यानी हाथ तोड़ के ना बैठ रहे, कोशिश और जिद्दोजहद करता रहे। सही करना जरूरी अमर है, गरज वो अंदर जो गुनाहों से भरा हुआ है और जो खुदा ताला की मारिफत और कुर्ब से दूर जा पड़ा है, उसको पाक करने और दूर से करीब करने के लिए नमाज है। इसी जरिए से इन बदियों को दूर किया जाता है और उसकी बजाय पाक जज्बात भर दिए जाते हैं। यही सिर है जो कहा गया है कि नमाज बदियों को दूर करती है, या नमाज फाहशा और मुनकर से रोकती है, मुनकर से रोकती है। फिर नमाज क्या है? ये एक दुआ है जिसमें पूरा दर्द और सोजिश हो, इसीलिए इसका नाम सलात है, क्योंकि सोजिश और फुरकत और दर्द से तलब किया जाता है, यानी खुदा से जो कुछ भी तलब किया जाता है वो सोजिश के साथ, जलन के साथ तलब किया जाता है कि अल्लाह ताला बद इरादों और बुरे जज्बात को अंदर से दूर करे और पाक मोहब्बत उसकी जगह अपने फैज आम के मातहत पैदा कर दे। फिर हजरत मसीह मौऊद अलैहिस्सलातु वस्सलाम फरमाते हैं, दुआ वो इकसीर है जो एक मुश्त खाक को कीमिया कर देती है, और वो एक पानी जो अंदरूनी गिलादतों को धो देता है। उस दुआ के साथ रूह पिघलती है और पानी की तरह बहकर आस्ताना हजरत अहदियत पर गिरती है। वो खुदा के हजूर में खड़ी भी होती है और रुकू भी करती है और सजदा भी करती है, और उसी के जिल की जिल वो नमाज है। यानी हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं कि दुआ में इंसानी रूह का क्याम, उसका रुकू, उसकी सजदा का जाहिर नमाज है, उसका जिल है, यानी उसका अक्स जो जाहिर में पैदा होता है वो नमाज है। इसमें सोचने वाली बात यह है कि बसा औकात रोशनी बाहर से आती है और अंदर साया करती है, लेकिन वो जो रोशनी दिल से पैदा होती है उसका साया बाहर गिरता है। तो हजरत मसीह मौऊद अलैहिस्सलाम ने यह नक्शा पेश फरमाया है कि अंदर रूह है जो क़याम कर रही है और दुआ के लिए खड़ी हो जाती है, उसका ज़िल नमाज का क़याम है। बस अगर वो अंदर की रूह मौजूद ना हो तो वो क़याम बेमानी हो जाता है। अगर वो हकीकतन साया है किसी अंदरूनी रोशनी का, फिर तो वो हकीकत है एक, लेकिन अगर अंदरूनी रोशनी कोई मौजूद नहीं तो जाहिरी नमाज भी गायब हो जाएगी नजर से, लेकिन खुदा की नजर में उसकी कोई कीमत नहीं रहेगी, एक फर्जी वजूद बन जाएगी। तो फरमाते हैं कि वो नमाज न खुदा के हजूर में रूह खड़ी है, वो रुकू भी करती है, सजदा भी करती है, और उसकी जिल वो नमाज है जो इस्लाम ने सिखाई है। और रूह का खड़ा होना यह है कि वो खुदा के लिए हर एक मुसीबत की बर्दाश्त और हुक्म मानने के बारे में मुस्तैदी जाहिर करती है। अब ये गौर करें इस बात पर कि अगर क़याम को जिंदा करना है और नमाज के क़याम को, तो उसके लिए कौन सी कोशिश करनी पड़ेगी? उसके लिए नमाज से बाहर की हालत को नमाज के मुताबिक बनाते रहने की कोशिश करना होगी। और जहां तक क़याम का ताल्लुक है, हजरत मसीह मौऊद अलैहिस्सलाम का पैगाम यह है कि बाहर के वक्त नमाज के अलावा भी हर मुसीबत की बर्दाश्त
اور خدا کا حکم ماننے سے متعلق اپنے آپ کو تیار کر رکھا کرو. ہر وقت یہ فیصلہ کرو دل میں کہ خدا کی طرف سے جو بھی ابتلا آئے، جو بھی مشکل پڑے، میں رضا کے ساتھ اس پر قائم رہوں گا. اس کا نام قیام ہے روح کا، اور اس کا رکوع یعنی جھکنا یہ ہے کہ وہ تمام محبتوں اور تعلقوں کو چھوڑ کر خدا کی طرف جھک آتی ہے. اور یہ چیز روزمرہ کی زندگی میں پہلے ظاہر ہوتی ہے، پھر نماز میں آتی ہے. یہ ہے وہ مضمون جس کو غور سے سمجھنا ضروری ہے. اگر باہر کی دنیا میں آپ کے تعلقات خدا کے سوا ہر غیر سے رہیں تو نماز میں داخل ہونے کے بعد یہ کیفیت بدل نہیں سکتی، پھر ویسی ہی آپ کی نماز بنے گی. اس لیے حضرت مسیح علیہ الصلوۃ والسلام فرماتے ہیں کہ وہ نماز تمہاری بے رکو رہے گی، اس میں کبھی رکو نہیں آئے گا، خواہ جتنی دفعہ مرضی تم جھکو، جس میں دنیا کی محبتوں اور تعلقوں سے تم جدا نہیں ہو سکے. پھر وہ جھکنا کیا ہے خدا کے حضور؟ وہ ایک ظاہری طور پر کمر کا خم تو کہلا سکتا ہے، مگر جس کو خدا رکو قرار دیتا ہے وہ رکو نہیں بنتا. اور اس کا سجدہ یہ ہے کہ وہ خدا کے آستانے پر گر کر اپنے تئیں بکلی کھو دیتی ہے، یعنی کامل انکسار خدا کے حضور اور کامل خشوع و خضوع، اور اپنے نفس کو خدا کے حضور میں بالکل مٹا دینا. اس کا نام سجدہ ہے. بس جس حد تک آپ اپنی روزمرہ کی زندگی میں اپنے نفوس کو مٹاتے ہیں اور اپنے اندر عاجزی اور انکسار پیدا کرتے ہیں اور خدا کے سامنے اپنے آپ کو لاشائے محض دیکھتے ہیں، اس حد تک آپ کا نماز کا سجدہ بنے گا. کیونکہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں کہ یہ سجدہ سایہ ہے اس اندرونی حالت کا. اگر اندرونی حالت پیدا ہی نہیں ہوئی تو سایہ کیسے بن جائے گا؟ تو نماز بنانے کا ایک ایک، جس طرح اینٹ رکھ کر معمار ایک عمارت بناتا ہے اور سکھاتا ہے دوسرے کو کہ اس طرح عمارت بنائی جاتی ہے، اس طرح حضرت مسیح موعود علیہ الصلوۃ والسلام ہمیں نماز کی عمارت بنانے کے گر سکھا رہے ہیں. بس میں جماعت سے یہ توقع رکھتا ہوں کہ وہ ضرور نماز کی طرف ایک باشعور حالت کے ساتھ متوجہ ہوگی، صرف ظاہر کو قائم نہیں کرے گی بلکہ اس کی روح، اور اس کی روح کے ذریعے اس کے قیام اور رکوع اور سجود کو قائم کرنے کی کوشش کرے گی، اور اپنے گھروں میں یہ تذکرے کیے جائیں گے، اپنے بیوی بچوں عزیزوں سے ان باتوں پر گفتگو کی جائے گی، انہیں پیار سے سمجھایا جائے گا، اور اپنی نماز کی خصوصیت سے نگرانی کی جائے گی. اب نگرانی جب تک شروع نہیں کرتے اس وقت تک آپ کو پتہ ہی نہیں لگنا کہ یہ کیا باتیں ہیں. جب اپنی ذاتی تجربوں سے گزریں گے، اپنی نماز کی خالی حالت کو دیکھیں گے، طبیعت میں گھبراہٹ پیدا ہوگی، خوف پیدا ہوگا، اور شعور بیدار ہوگا، ایک نیا شعور وجود میں آئے گا، تب آپ کو پتہ چلے گا کہ یہ کیا باتیں تھیں جو میں نے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے الفاظ میں آپ کے سامنے رکھی ہیں. جیسا کہ میں نے پہلے بھی کہا تھا، آخر پر میں یہ یاد دہانی کرانا چاہتا ہوں کہ اس عظیم الشان تاریخی مباحلے کا، جس کا چیلنج تمام احمدیوں کی نمائندگی میں میں نے تمام دنیا کے مکذبین اور مکفرین کو دیا ہے، نماز سے بھی ہے، اور بہت گہرا تعلق نماز سے ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو 3 فروری 1906 کو ایک ایسی رات الہام ہوا جبکہ بادل نہایت زور سے گرج رہے تھے، اور خدا تعالیٰ کی ایک رنگ میں بیرونی طور پر گہری تجلی کا نظارہ تھا. اس وقت حضرت مسیح موعود علیہ الصلوۃ والسلام کو الہام ہوا، اٹھو، نمازیں پڑھیں اور قیامت کا نمونہ دیکھیں. بس اگر آپ دنیا کو بیدار کرنے کے لیے اور احمد یوتی کی طرف متوجہ کرنے کے لیے خدا تعالیٰ سے ایک ایسا عظیم الشان نشان چاہتے ہیں کہ دنیا قیامت کا نمونہ دیکھے اور حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی سچائی روز روشن کی طرح ظاہر ہو جائے اور سارے اندھیرے جو تکذیب کے پھینکے جا رہے ہیں وہ سارے چھٹ جائیں، جس طرح سورج چڑھتا ہے تو رات کے لیے بھاگنے کے سوا مقدر کچھ نہیں رہتا، اسی طرح حضرت مسیح موعود علیہ السلام کی تکذیب میں جتنا ظلم پھیلایا جا رہا ہے، جتنی تاریکیاں پھیلائی جا رہی ہیں، خدا سے ایسا نشان مانگیں جو سورج کی چڑھا چڑھے اور ان تاریکیوں کا تار فوت بکھیر کے رکھ دیں۔ وہ کیسے حاصل ہوگا؟ الہاماً خدا تعالیٰ نے خود بیان فرما دیا ہے، یہ وہ طریق ہے۔ اٹھو، نمازیں پڑھیں اور قیامت کا نمونہ دیکھیں۔ بس میں امید رکھتا ہوں کہ ویسے بھی اس صدی کے اختتام پر سب سے زیادہ قابل توجہ عمر نماز ہی تھی، اور اسی کی طرف میں نے متوجہ کرنا تھا۔ یہ عجیب خدا تعالیٰ کی طرف سے تصرف ہوا ہے کہ ساتھ ہی کیونکہ موالے کا چیلنج دے دیا گیا ہے، اور ان دونوں کے تعلق کو خود خدا نے رویا کے ذریعے بھی مجھے سمجھا دیا کہ اگر مباحلے کو عظیم الشان طریق پر کامیاب کرنا چاہتے ہو تو نمازوں کی طرف جماعت کو متوجہ کرو، اور پھر اس الہام کی طرف بھی توجہ پھیر دی کہ اس کا بھی اسی سے تعلق ہے۔ اس لیے میں خصوصیت کے ساتھ جماعت کو ایک دفعہ پھر تاکید کرتا ہوں کہ اس سال کو بشدت عبادت الہی کا سال بنا دیں، جو ذکر الہی سے معمور ہو اور جس میں ہم خدا کی یاد کی لذتیں پائیں۔ اللہ کرے کہ ایسا ہی ہو۔
الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون يعظكم لعلكم تذكرون خذوكم يستجيب اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر۔